أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. عزیزان من، آج اپریل 1989 کی 13 تاریخ ہے اور درس قرآن کریم کا آغاز سورہ العنکبوت کی آیت 16 سے ہو رہا ہے. 2:9:16 بات ہو رہی ہے حضرت ابراہیم علیہ السلام کے تذکرہ جلیلہ. سابقہ درس میں میں نے یہ عرض کیا تھا کہ قرآن کریم نے دو ہستیوں کی زندگی کو اسوہ حسنہ یا بہترین ماڈل قرار دیا. حضرت ابراہیم علیہ السلام اور حضور نبی اکرم صلی اللہ علیہ وسلم. اس میں شبہ نہیں کہ منصب نبوت کے اعتبار سے تمام انبیاء کرام ایک ہی مقام کے حامل ہوتے ہیں، یکساں عزت و تکریم کے پیکر، لیکن ان کے دائرہ کار اور تعلیم اور پروگرام کی نوعیت اور وسعت کے اعتبار سے ان کے مدارج میں کچھ فرق ہوتا ہے، اور اسی اعتبار سے اللہ تعالیٰ نے ان دو ہستیوں کی زندگی کو جو ماڈل قرار دیا تو اس لیے کہ انسانی زندگی کے مختلف گوشوں میں انہوں نے جس حسنِ کردار اور جس سیرت کا ثبوت دیا تھا وہ واقعی ایک ماڈل کی حیثیت رکھتی ہے، اور وہ ماڈل بھی یہ ہے کہ حضرت ابراہیم علیہ السلام تو کہا ہے امام الناس، یعنی کسی خاص قوم قبیلہ کے لیے ہی نہیں بلکہ نو انسانی کے لیے ایک ماڈل کی حیثیت رکھتی ہے، اور نبی اکرم صلی اللہ علیہ وسلم بھی رحمت للعالمین ہے. تو گویا یہ کوئی وقتی، مقامی یا زمانی اعتبار سے نہیں، بلکہ وہ ایسی حسن سیرت کے علمبردار تھے کہ وہ سیرت جو ہے وہ انسانیت کے لیے ایک ماڈل کی حیثیت رکھتی ہے. ماڈل کے اعتبار سے ایک نقطہ تو پہلے ہی سمجھ لینے کا ہے، یہ فائن آرٹ یا یہ ڈرائنگ کی کلاس میں ایک شعبہ ہوتا ہے ماڈل ڈرائنگ کا، اس میں وہ ڈرائنگ کا پروفیسر یا ماسٹر ایک ماڈل سامنے رکھتا ہے اسٹوڈینٹس کے، اور وہ کہتا ہے کہ اس کے مطابق تم اپنے ہاں ڈرائنگ کرو. اب ظاہر ہے کہ ماڈل ڈرائنگ میں وہ ماڈل سامنے رکھا جائے گا تو اس کے مطابق وہ اسٹوڈنٹ ڈرائنگ کریں گے. اگر وہ پیچھے یہ کہے کہ اس ماڈل کے مطابق یہ کرو اور ماڈل خود وہاں رکھے نہیں تو ظاہر ہے کہ وہ ڈرائنگ کر ہی نہیں سکیں گے، اور اگر ان سے کچھ کرایا جائے گا تو ہر طالب علم اپنے اپنے ذہن کے نقشے کے مطابق وہاں کچھ بنا دے گا. تو اللہ تعالیٰ نے جب یہ کہا کہ ان کی زندگی ماڈل ہے تو یقیناً اس کے لیے یہ ضروری تھا کہ وہ ماڈل کو سامنے رکھے لوگوں کے، کہ یہ ہے وہ زندگی، یہ ہے وہ ماڈل جس کے مطابق تم نے اپنی زندگی کو ڈھالنا ہے. ورنہ یہ تو عجیب بات ہوتی کہ اللہ تعالیٰ ان کی زندگی کو تو ماڈل قرار دیتا اور اس ماڈل کو چھوڑ دیتا کسی تبری اور بخاری کے اوپر کہ تم متعین کرنا، پھر اور کتنے ہی تبری اور کتنے ہی بخاری اور پھر انہیں اپنے اپنے ذہن کے مطابق ماڈل وہاں تراش کے رکھے. تو جس خدا نے کہا تھا کہ ان کی زندگی تمہارے لیے ماڈل ہے اس نے ان کا ماڈل خود ہی متعین کر کے سامنے رکھ دیا تھا کہ یہ ہے وہ ماڈل جس کے مطابق تم نے اپنی زندگی کو ڈھالنا ہے. خدا نے یہ دونوں ہستیوں کی زندگی کے ماڈل کے خد و خال خود متعین واضح طور پر قرآن میں رکھ دیے تھے، اور اس کے بعد آپ دیکھیں گے کہ جب پھر یہ ماڈل ان افسانہ نگاروں کی بر سے قلم کا رہین منت ہوا تو انہوں نے پھر اس میں کس کس قسم کی رنگا نیزیاں کی، کس قسم کی عجوبہ پرستیاں کی، اور اس ماڈل کو کیا سے کیا بنا دیا. تو ماڈل تو وہی قابل اعتماد ہوگا جو اس کا دیا ہوا ماڈل ہو جس نے اسے ماڈل قرار دیا ہے، اور وہ موجود ہے قرآن کے اندر. ہم حضرت ابراہیم علیہ السلام والذین معہ بھی قرآن نے کہا ہے والذین معہ, ان کی زندگی کو ہم لیتے ہیں. دور وہ ہے جہاں بابل کی مملکت اس زمانے کی تہذیب اور تمدن کا مرکز تھی. یہ تاریخ انسانیت میں عجیب چیز آئی ہے, مختلف ادوار میں مختلف اقوام تہذیب و تمدن کی علم برداد قرار پائی ہے, اور اس دور میں یہ بابل کا خطہ تھا جو تہذیب کا مرکز تھا. بڑی شاندار مملکت تھی, مملکت میں بادشاہت تھی, اس دور میں ہوتی بادشاہت تھی, لیکن بادشاہ سے کہیں زیادہ صاحب اقتدار مذہبی پیشوائیت کا سربراہ ہوتا تھا. فرعون کی داستان میں تو آپ نے دیکھا نا کہ حامان کو کیا مقام حاصل تھا. ہندوستان میں بھی راجے مہاراجے, وہ تو جب تک براہمن کے ہاتھوں کا تلک نہیں لگ جاتا تھا وہ گدی پہ بیٹھ نہیں سکتے تھے. بادشاہ گھر ہوتے تھے یہ براہمن, یہ پجاری, یہ پیشوا, یہ پریسٹ. تو بابل کی مملکت کا ہیڈ پریسٹ, اس کفِ اعظم, آپ سمجھ لیجئے کہ اس کا مقام کیا ہوگا. ہر قسم کی شان و شوکت, عظمت, قوت, اقتدار, دولت, یہ سب کچھ اسے حاصل ہوتا تھا بادشاہ سے بھی زیادہ, کہ بادشاہ کو اپنی ہستی کو قائم رکھنے کے لیے کسی نہ کسی فوج کی ضرورت ہوتی تھی, پولیس کی ضرورت ہوتی تھی, سی آئی ڈی کی ضرورت ہوتی تھی. یہ مذہبی پیشوائیت کی تو کیفیت یہ ہوتی ہے کہ کمرے کی انتہائی تنہائیوں میں بیٹھے ہوئے آدمی کے دل میں اگر ان کی خلاف کوئی خیال گزر جاتا ہے تو وہ کانپ اٹھتا ہے, گڑگڑاتا ہے, روتا ہے. ان کا اقتدار تو قلب و دماغ اور اعصاب پر مسلط ہوتا ہے. تو اس قسم کی مملکت کا ہیڈ پریسٹ, اس کو کے اعظم, اور پھر مذہبی پیشوائیت کے اعتبار سے قلوب اور اذہان کے اوپر اس کا اقتدار اور دولت اور حکمت ساری حاصل, بادشاہ غریبی اس کے ہاتھ میں. تو سوچئے کہ اس قصے اعظم کا جو ولی عہد ہوگا اس کی کیا پوزیشن ہوگی, اور یہ پوزیشن تھی حضرت ابراہیم علیہ السلام. یہ اس وقت کی پوزیشن اور باپ کے بعد جو اس منچ سب کے اوپر انہوں نے اس مسند کے اوپر جو بیٹھنا تھا اس میں جو کچھ پوزیشن ان کی ہو سکتی تھی وہ ظاہر ہے. اور اگلی بات وہ جو میں نے پچھلے درس میں کہی تھی, یہ مسلمہ دنیا کے ہر مذہب کا, ہر ضابطہ اخلاق کا, کہ ماں باپ کی عطایت فرض ہے. ایک غلط مسلمہ, لیکن مسلمہ ایسا کہ جس پہ کبھی کسی نے تنقیدی نگاہ ہی نہیں ڈالی, یعنی اس کو مانا گیا کہ یہ ہے ہی مسلمہ, اس میں تو کسی قسم کا شک و شبہ ہی نہیں ہے. آغاز کس بات سے ہوتا ہے, کس چیز سے ہوتا ہے؟ اس باپ کا یہ بیٹا, یہ اس کا مستقبل, پھر وہ باپ بھی ہے جس کے متعلق جو چیز مسلمہ ہے کہ اس کی عطایت بھی فرض ہے. بت پرستی اس قوم کا شیوا تھا. تو ہیڈ پریسٹ کو آپ جانتے ہیں کہ کس قسم کا بت تراش, بت گر, بت پرست وہاں یہ بیٹھا ہوا ہے, یہ ولی عہد اس کا. وَإِذْ قَالَ إِبْرَاهِيمُ لِأَبِيهِ, بات جہاں سے شروع کرتا ہے قرآن, خود اپنے باپ سے یہ کہہ رہا ہے ابراہیم, اَتَتَّخِذُ أَصْنَامًا آلِهَةً إِنِّي أَرَاكَ وَقَوْمَكَ فِي ضَلَالٍ مُبِينٍ. 6/75. باپ سے کہتا ہے کہ قبلہ من, ذرا سوچئے تو صحیح, یہ کیا روش زندگی ہے کہ ایک پتھر کو تم اپنے ہاتھوں سے تراشتے ہو, اسے خود ایک شکل دیتے ہو, ایک حیت دیتے ہو, उसकी वो शक्ल और हैज जो है तुम्हारे पेशे की तुम्हारे हुनर की रही न मन्नत है। एक गलत हाथ अगर उस पर लगा दो तो नाक उड़ जाए उसकी, उसका खुदा बनना तो एक तरफ रहा, दो टके का बुत भी कोई ना उसे खरीदे। यानी वो उसकी हस्ती उसकी शक्ल सूरत उसका बुत होना उसका खुदा होना तुम्हारे हाथों का रही न मन्नत। अपने हाथों से उसके लिए कुछ बनाते हो और उसके सामने फिर सजदा रेज होते हो, क्या हो गया तुम्हारी मत को? बाप से कह रहा है बेटा। आज इस दौर में भी आप देखिए जहां कहती हैं औलाद बड़ी सरकच हो गई है, कोई बाप जरा अपने बेटे से कह देखे, अभी हो उसका ही मोहताज, उसके घर में है वो, और बाप हो इतनी बड़ी दौलत हस्मत का वास्ते विरासतन जिसको ये सब कुछ मिल जाना है वो उस बाप से कहता है। तो उस वसमान पहली बात तो ये आ गई कि गलत बात अगर बाप भी कर रहा है तो उसको भी टोकना है। ये मुसलमान गलत है कि माँ बाप की अतायत फर्ज है, इतायत सही बात की फर्ज है, खा वो माँ बाप कहे कोई दूसरा कहे। गलत बात की अतायत कतन फर्ज नहीं है, खा उसका कहने वाला कोई भी क्यों ना हो। तो पहली बात तो ये आ गई इस उसवाए हस्मा के अंदर। इन्नी आरात व कौम का फी दलाली में, तुम ही नहीं ये पूरी की पूरी कौम जिसको तुमने गुमराह कर रखा है, कितनी बड़ी खुली हुई गुमराही गलत बीवी के अंदर तुम होते हो, क्या हो गया तुम्हारी मत को, क्या हो गया तुम्हारी अकल को, और फिर सारी कौम को तुम बदनाम करते चले जा रहे हो। जाहिर है कि बाप का जवाब जो होगा उसके समझने के लिए किसी अफलातून के अकल की जरूरत नहीं है। हर घर में बाप होता है, हर बेटे को उसका तजुर्बा हो सकता है। बाप ने जवाब दिया 19/46 काला अराग़िबुन अंता अन आलहतिया इब्राहिम। इब्राहिम जुबान बंद कर, क्या कह रहे हो? मेरे मुतल्लक नहीं तुम कह रहे, उन खुदाओं के मुतल्लक कह रहे हो, और हमें तुम बरगला रहे हो कि हम इन खुदाओं से बेजार हो जाएं, इनकी प्रस्तुति छोड़ दें। तुम क्या कह रहे हो, क्या कर रहे हो, तुम सोचो तो सही। लाइन लम तन तहे लर्जुमन का वह जुर्मी मलियन। अगर तुम बाज ना आए इन बातों से तो याद रखो तुम्हें आग कर दूंगा। वो पहली बात जो बाप किया करता है, निकाल दूंगा यहां से, दूर कर दूंगा अपने आप से, और जब तक तुम इन बातों से बाज नहीं आते मेरे सामने मत आओ, चले जाओ यहां। वही मरहबी, वही अंतरी, वही जवाब जो आज का बाप देता है, वही जवाब उस जमाने का बाप देता था। बाप तो बाप जी, लेकिन कुरान ने ये कहा था ना कि ये बूढ़े हो जाते हैं, नगुनसार हो जाते हैं, अकल भी ऊंधी हो जाती है, आसाब भी कमजोर हो जाते हैं, मिजाज भी चिड़चिड़ा हो जाता है, इनकी इन बातों के जवाब में तलख नवाई से काम न लिया करो, इनको झिड़का न करो, आराम से इनसे बात किया करो। ये थी ना कुरान की तालीम के इतायत को नहीं करनी, इतायत को करनी है सही बात की, लेकिन बदतमीज और गुस्ताख नहीं होना कि इनके बस की बात नहीं रही, कमजोर हो चुके हुए हैं। पहली बात तो इब्राहिम की ये आती है कि बाप भी गलत रवज पर चल रहा है तो धड़ल्ले से उससे कह रहा है, और मालूम है कि उसका नतीजा क्या होना है, वाकिफ क्या होने हैं। वाकई वो ठीक है, अगर वो उसको निकाल देता है, ना भी निकाले, अगर ये खुद इस बुत परस्ती के खिलाफ चले और उसको तोड़ दे तो जो कुछ विरासत में मिलने वाला था वो सब उससे तो खुद अपने आप को महरूम कर दिया इन्होंने। ये भी है, बाप का जवाब भी मालूम सामने आ गया, इतनी सख्ती से उसने जवाब दिया। लेकिन अब उसवा इब्राहिमी का दूसरा गोशा जो सामने आता है, काला सलामुन अलैक, क्या होगा अबा जान, अल्लाह तो अभी खैर कर, ये है जो बात इब्राहिम रब्बी, मैं इसके बावजूद यही करता रहूंगा कि मेरा खुदा तुम्हारी हिफाजत करे, तुम्हारी रविश का नतीजा तो मुझे नजर आता है कि तबाही है, मैं कोशिश करूंगा इस बात की कि तुम इस तबाही से बच जाओ, मैं आखिर तक कोशिश करता रहूंगा। मुझे मालूम है कि आप ये कुछ क्यों कह रहे हैं, कोई बात नहीं, अल्लाह खैर कर, मैं कोशिश यही करूंगा कि आप इस तबाही से बच जाएं। कुरान करीम के मुख्तलिफ मकामात में ये मकालमे बाप और इस बेटे के आए हुए, क्योंकि मेरे पेश नजर इस्तिफा नहीं, यानी पूरी की पूरी तफसील बयान नहीं करना, मैंने तो वो जो खतूत हैं और जो ख्याल हैं इस उसवा के, इस जिंदगी के, इस मॉडल के, वो पेश करने हैं। इसलिए मैं एक एक दो दो मिसालों पर इक्तफा करता हुआ आगे बढ़ जाऊंगा, वरना इसके लिए तो मैं समझ रहा हूँ दो तीन महीने भी काफी नहीं होंगे। इतने इतनी तफसील से कुरान ने यह दिया है और जिसे मॉडल बना के पेश किया है, खुदा ने तो उसकी तफसीलात तक दी हुई है मॉडल की। अभी आपने देखा कि दो ही आयतों के अंदर दोनों रुख जिंदगी के किस तरह से, किस हुस्न रानाई से कुरान ने पेश कर दिए हैं। गलती के खिलाफ एहतजाज का बात ही क्यों ना हो। उसके बाद सूरत यह कि उस बात की, इस चीज के ऊपर भी ध्यान दिया गया है और गुस्ताखी नहीं होने दी, बदतमीजी नहीं होने दी, सरकशी नहीं होने दी, बुत परस्ती थी वो कौम और उस जमाने के आम रवज के मुताबिक सितारा परस्ती थी। सितारा परस्ती उस दौर में आम थी। अब हजरत इब्राहिम अलैहिस्सलाम ने ये बुत परस्ती के खिलाफ बड़ी मासूस सी शक्ल में ही एक दलील दी जा सकती है कि वो ठीक बात है कि अपने हाथों से तुम इसको एक खुदा की शक्ल देते हो, वरना मिट्टी का मौदो होता है, एक पत्थर का टुकड़ा होता है, उसमें से भी तुम खुद उसको तराश को खुदा बनाते हो और अपने हाथों के बनाए हुए खुदा के सामने झुकते हो, बड़ी मासूस सी चीज है। लेकिन ये जो सितारे थे, सितारा, चांद, सूरज, अजराम फलकी, अब इनके मुतल्लिक उन्होंने जो इनको अपना देवता बनाया हुआ था, तो वो तो इनका जो निजाम है उसको देखते थे। आज के दौर में ये बात आसान है और हमने कभी गौर भी इस पर नहीं किया कि ये सितारे किस तरह अपने वक्त पे शुरू होते हैं, किस तरह चमकते हैं, किस रास्ते से ये अपने मनाजिल तय करते हैं, किस तरह से गुरूब होते हैं, कौन सा तारा कुतुब का है कि जो अपना मकान ही नहीं छोड़ता, चांद मनाजिल कैसे तय करता है, सूरज किस तरह से मशरक़ैन में गर्मियों के इंतहा में जून में कहाँ से निकलता है, दिसंबर में कहाँ से वो शुरू होता है, किन रास्तों में जाता है, आज ये चीज हमारे यहाँ का चौथी पांचवी जमात का तालिबे इल्म जानता है। लेकिन उस दौर का तो बड़े से बड़ा दानिशवर भी नहीं ये बात समझ सकता था। तो ये होता क्या है, तो सीधी सी बात है कि वो इन्हें खुदा ना समझता तो और क्या समझता। ये तो वही की तालीम थी ना जो ये बता रही थी कि ये खुदा नहीं हो सकते। अब ये मकाम आता है कि कौम को ये समझाना है कि ये खुदा नहीं हो सकता। अब हमारे जहन में तो ये है ना कि खुदा की तरफ से वो कि आग लेने को जाए पैगंबरी मिल जाए, यानी या नबी के अपने अंदर कोई इस किस्म की खसूसियत खूबी वगैरह कुछ नहीं होती, बस वो एक मशीन सा होती है, रोबोट सा होता है, खुदा उसको कोई बात कह देता है वो आगे पहुंचा देता है, यही बात नहीं होती। बहुत बड़ा मुअल्लिम था ये, और मुअल्लिम को तो खुद तालीम के बुलंद तरीन मकाम के ऊपर होना चाहिए। अब देखिए कुरान किस तरह से बताता है कि कबल इसके कि वो नबी उनकी इस गलत रविश के खिलाफ एहतजाज करे, उन्हें समझाए कि इनकी कैफियत क्या है, खुद इस नबी को ये इल्म कितना हासिल करना पड़ता था, जब ही जाके बात कर सकता है ना दूसरों के साथ, वरना अगर वही की बताए हुए चार फिक्रे दोहरा दे और अगले उसके खिलाफ कोई दलील दे दें, कोई एतराज कर दें, तो फिर ये चुप के बैठ जाएगा कि जरा ठहर जाओ करो पूछा हुआ मैं। मकान नबूवत अजीब चीज है, वही तो उसकी अपनी मेहनत और काविश और फिक्र का नतीजा नहीं होता, वही को पेश करने के लिए जिस हिकमत की जरूरत होती थी इस मकाम बुलंद के ऊपर नबी होता था। इसीलिए कुरान ने कहा कि कबल उससे कि ये अपनी कौम से इन सितारों के मुतल्लिक कुछ गुफ्तगू करता है, اور بتاتا کہ وہ خدا نہیں ہو سکتے. وَقَذَلِكَ نُرِي إِبْرَاهِيمَ مَلَكُوتَ السَّمَاوَاتِ وَالْأَرْضِ وَلِيَكُونَ مِنَ الْمُوقِنِينَ. کیا بات, خود ابراہیم نے اس کائنات کے اندر یہ جس قدر بھی یہ فطرت کے مظاہر کار فرما ہوتے ہیں, جس طرح سے سرگرم عمل ہوتے ہیں, یہ کیا کیا ہوتا ہے, خود ابراہیم نے ان چیزوں کے اوپر غور و فکر کیا اور یہ چیزیں ان کے اوپر منکشف ہوئی اس کے اوپر کہ یہ کس طرح سے کاروبار چل رہا ہے. یہ کچھ کرنے کے بعد جب اسے یقین ہو گیا, والے یا پونا میں نل منہ کہ نہیں, خود یقین ہو گیا کہ یہ کیسے ہو رہا ہے, تو پھر بات کی اس میں جاتی ہوں. دیکھتے ہیں ماڈل قبل اس سے کہ آپ دوسروں کی کسی غلطیوں کے اوپر احتجاج کریں, اس کی تصحیح کے لیے کچھ کوشش کرنا چاہیں, ان کے احتجاج اس کے متعلق اعتراض کریں, آپ کو خود کمپیٹنٹ ہونا چاہیے اس سبجیکٹ کے اوپر جب آپ بات کر سکتے ہیں دوسرے. لیکن آپ سمجھیے کہ انہی انبیاء کے نام لینے والے بعد میں ان کی کیفیت کیا ہوتی, نبی کی یہ صورت ہوتی ہے, اور نبی جو اس کا حسنا پیش کرتا ہے اپنا وہ یہ ہے کہ اس کے نام لینے والے اس کے متبع جو ہے اپنی زندگی کو جب اس ماڈل میں ڈھالیں گے تو ان کے لیے ضروری ہے کہ جس سبجیکٹ کے اوپر دوسرے سے بات کرنی ہے اس سبجیکٹ کے اوپر وہ کمپیٹنٹ ہونا چاہیے ان کو, جبھی وہ معلم ہو سکتا ہے, جبھی وہ معترض ہو سکتا ہے, جبھی وہ مسلح ہو سکتا ہے. تو قرآن کہتا ہے کہ پہلے ابراہیم نے خود ان چیزوں کے اوپر غور و فکر کیا اور معلوم کیا کہ یہ کارگاہ کائنات چل کیسے رکھے. والے یہ پونا ممین یہ بڑی چیز ہے جو قرآن کہہ گیا, تو خود پہلے یقین ہونا چاہیے کسی بات کرنے سے پہلے, پھر دوسرے سے بات کرنی چاہیے. اور یہ کچھ کرنے کے بعد اب آیا ابراہیم صلی اللہ علیہ وسلم قوم کے سامنے. فلما جن علیہ اللیل, اسی سورہ انعام کی چھ جو ہے میں نے پہلے کہا وہ 76 تھا, 76 اس سے آگے ہے, یہ 77 اور آگے آیا تھا. فلما جن علیہ اللیل رأى کوكبا. اور یہاں سے پھر ایک اور بات سن لی, قرآن نے آخر میں جا کے یہ کہا ہے کہ یہ وہ دلائل تھے جو ابراہیم نے دیے ان لوگوں کے خلاف اور جن کا جواب ان سے نہیں بن پڑا. اس کو عربی زبان میں ایک لفظ جسے کہتے ہیں ایسی دلیل جس کا جواب نہ بن پڑے. تو گویا یہ بات جو تھی دھاندلی سے منوانے کی نہیں, دلیل و برہان سے منوانے کی تھی. تو اس اسوہ حسنہ میں دوسری چیز ہمارے سامنے یہ آئی کہ جس پرابلم یا مسئلہ کے متعلق آپ نے دوسروں کی اصلاح کرنی ہو, ان سے بات کرنی ہو, پہلے خود اس کے اوپر کمپیٹنٹ ہو جائیے, پھر دوسرے سے بات کیجئے تو دھاندلی سے نہیں, دلیل و برہان کی روح سے بات کرنی ہو. سمجھانے کا طریقہ آپ دیکھیے ابراہیم علیہ السلام, رات ہوئی ستارہ نکلا چمکتا ہوا اشارے کرتا ہوا آنکھوں سے اپنی تابانیوں اور رانائیوں سے دلوں کو لگاتا ہوا کالا حاضر. اچھا انہوں نے کہا اسی پرسن کرنے لگے تو انہوں نے کہا ابراہیم نے کہ اچھا تم یہ کہتے ہو کہ یہ ہے میرا رب, اسی وقت کچھ نہیں کہا, کہا ذرا رک جائیے ٹھہر جائیے, یوں ہی بحث میں نہیں الٹ گئے کہ تمہاری ایسی کی تیسی تم اس کو بادشاہ کہتے ہو, تم اسے یہ کہتے ہو میں ہوں تمہاری, یہ اس کا نہیں, کہا رک جائیے ٹھہر جائیے. فلما افلا, جب وہ غروب ہو گیا تو کہا کہ بھئی ہاں وہ جو تم کہتے تھے نا کہ یہ ہے وہ خدا, تو وہ ہے کہاں ہے وہ خدا, وہ فلما افلا, کسی خدائی کے مدعی کے لیے یہ ثابت کرنے کے لیے کہ تو خدا نہیں ہو سکتا انتظار کرنا پڑتا ہے کہ وہ غروب ہو جائے تو پھر خود ہی اپنی خدائی کے خلاف دلیل ہو جائے گی, اس کو غروب ہونے دیجیے. جب تک وہ توانائیوں کا مالک ہے چمکتا ہے آپ کی دلیل نہیں مانے گا, تو اس کا غروب ہو جانا اس کے خلاف خود دلیل بن جائے گا کہ تو خدا نہیں ہو سکتا. قال لا احب الحافلين, کہا اس ستارے کی بات نہیں کہہ رہا. ہر وہ شے وہ قوت وہ اقتدار جو آج چمکتا ہے کل غروب ہو جاتا ہے, میں اسے خدا نہیں مان سکتا. اس کو میں اسے خدا, دیکھیے اسی ستارے کی بات ہو رہی تھی, لا احب الحافلین ہے یہ بات, کہ بات میں اسی ستارے کی نہیں کرتا. کوئی بھی ایسی ہستی ہو جو ایک وقت میں چمک رہی ہو جناب, چکا چون کر رہی ہو, کہ یہ چمک آنکھوں کو نگاہوں کو کھیرا کر رہی ہو, دیکھنا یہ چاہیے کہ وہ ابدیت درکنار ہے, ہمیشہ وہ چمکتا ہوا رہتا ہے. اگر وہ غرور ہو جاتا ہے, سن جاتی ہے اس کو یہ چیز, تو اس کو دعوی خدائی جچتا نہیں ہے, میں ایسوں کو خدا نہیں مانتا. فلما را القمر بازغا قال هذا ربي, پھر چاند نمودار, وہ تو ستارے سے کہیں زیادہ تابانیاں لیے ہوئے شروع ہوتا ہے. چاند دیوتے کے سامنے تو کون نہیں جھکتا تھا, نہ جھکنے والے بھی کم از کم اس کو ماموں تو کہتے ہی ہیں. آج کے ہمارے نوجوان تو ماہی کے متعلق نہیں جانتے, وہ کتنی بڑے پیار کی بات ہوتی ہے, ماموں کے متعلق یہ کیا جانیں گے. ہمارے ہاں ماموں کا اور بھانجوں کا رشتہ بڑا پیار کا رشتہ ہوتا ہے. یہ بات بچوں کی سمجھ میں بھی نہیں آتی تھی. یہ جب بادل گرجتا ہے, بجلی چمکتی ہے نا, تو بجلی پڑتی بھی ہے, نیچے آ جاتی ہے نا, تو مر جاتے. ہمارے ہاں ہم بچپن میں ہمارے ساتھ یہ بات تھی, ماموں اور بھانجے تو ایسے وقت میں اکٹھا نہیں جانے دیتے تھے کہ بجلی دیکھ نہیں سکھائے گی تو تانو سنا جاتے. ہم مان جائے تو ہوتا, تو چاند کو خدا نہ ماننے والے بھی چند ماموں تو سارے کہتے تھے. تو یہ چاند جو ہے یہ بہت اولی دور سے دیوتا مانا جاتا, یہ خدا مانا جاتا تھا. جب یہ چاند نمودار ہوا بازو سم یہاں, لیکن ستارے کے متعلق کبھی نہیں کہا کہ اتنی بڑی چمک تھی. چاند کے متعلق کہا کہ اس سے زیادہ چمک تھی, تبانیاں رنائیاں اس کے اندر تھیں. وہ نمودار ہوا, کہا کہ اچھا تم یہ کہتے ہو کہ یہ ہے میرا رب, اس کے سامنے جھکنا چاہیے. فلما افلا قال لئن لم يهدني ربي لأكونن من القوم الضالين, وہ بھی جب غروب ہوا تو کہا کہ کہیے اگر میں تمہاری بات میں آ جاتا اور اس کے سامنے جھک جاتا, تو جب یہ سامنے باقی نہ رہتا تو پھر کیا ہوتا. یہ غنیمت ہے کہ مجھے اتنی فراست, اتنی نگاہ کے اندر نورانیت عطا ہو گئی ہے کہ میں ڈوبنے والے اور نہ ڈوبنے والے کے اندر تمیز کر سکتا ہوں. یہ اس کا بڑا فضل ہے جو مجھ سے. فلما را الشمس بازغة قال هذا ربي هذا اكبر, انہوں نے کہا جب کیا سورج نکلا تو کہا اب بتاؤ یہ تو ان دونوں سے بہت زیادہ بڑا بھی ہے, بہت زیادہ چمکدار بھی ہے. فلما افلت قال يا قوم اني بريء مما تشركون, کہا کہ ہے میری قوم اب اس سے آگے تو تمہارے کوئی اور خدا نہیں ہے. یعنی یہ جو اجران فلکی میں جب سورج بھی آ گیا تو آخری خدا آ گیا نا, کہا انتہا ہو گئی نا تمہاری خدائی کی اور تمہارے خداؤں کی, اس سے بات تو کوئی اور خدا نہیں نا تم مانو گے, نہ کوئی ہے. اور جب اس کی بھی یہ کیفیت ہے کہ اس وقت ہے اور دوسرے وقت میں نہیں ہے, تو اس کے بعد تم یہ کیا کہو گے. لہذا اب مجھے اعلان کر دیں گے کہ یہ شرک ہے, یہ خدا نہیں ہو سکتے. ہر وہ جو اس وقت ہے اور کل تو نہیں ہے, جو آج چمکتا ہے کل غائب ہو گیا ہے, وہ خدا نہیں ہو سکتا. اس لیے میں تمہارے اس شرک سے بری ذمہ ہوں, بیزار ہوں. ادھر سے تو بیزار ہوں, یہ تو حصہ الہ ہے, یہ بھی خدا نہیں, یہ بھی خدا نہیں, یہ بھی خدا نہیں, تو پھر اس کے بعد کیا کمیونسٹ ہو جائے آدمی, کہ ہے ہی نہیں. لا سلاطین, لا کلیسا, لا الہ. تین فکروں میں یہ اقبال بہت دور کی بات کی ہے. پورا پروگرام ان کا یہ لیا ہے سامنے, کردام اندر مقام آتش نگاہ, لا سلاطی, لا کلیسا, لا الہ. یہ کرتے یہ ہے کہ پہلے تو یہ بادشاہوں کے خلاف اٹھتے ہیں, کیا حق حاصل ہے ایک شخص کو کہ اتنے لوگوں کے اوپر اپنی حکومت جلائے, اور اس کے ساتھ ہو جاتے ہیں دوسرے بھی. حتیٰ کہ مضبوط پیشوائیت بھی ساتھ ہو جاتی ہے. اس کو نکال دینا چاہیے. ٹھیک ہے, تو ان کو نکال لیتے ہیں ان کی مدد سے, تو پھر ان کے پیچھے چڑھ جاتے ہیں. پھر ان سے کہتے ہیں کہ میاں صاحب کیا حق ہے آپ کا کہ محنت تو دوسرا کرے اور آپ بیٹھے ہوئے کھاتے رہیں. پھر ان کو چلتا کرتے. اور اس کے بعد اگلی چیز ہے جہاں وہ کہتا ہے کہ ٹھوکر کھا جاتی ہیں, تو پھر یہ الہ تو نہیں. اس نہ ماننے سے لا یا ویکیوم پیدا ہوتا ہے زندگی میں. اور اقبال کہتا ہے کہ زندگی کبھی ویکیوم میں جیتی نہیں ہے. انسان کچھ ایسا واقعہ ہوا ہے کہ اگر خدا سے ایمان چھوڑ دے تو شیطان سے ایمان لے آتا ہے. ایمان اس میں لانا ہوتا ہے. تو اب یہ انہوں نے کہہ دیا کہ سورج آخری تمہارے ہاں کا خدا ہے جو آ گیا اور اس کے بعد ختم ہو گیا. تو اب تو اس سے بڑا کوئی اور آنے والا نہیں ہے. یہاں تم ختم کر دو تو یہ لا کا حصہ ہو گیا. کہا کہ انی وجہت وجهی للذی فطر السماوات والارض حنیفا وما انا من المشرکین. اس لا کے بعد میں اپنی پوری توجہات کا مرکز اسے مناتا ہوں. دیکھیے آپ عزیزہ نے من کس ربط میں بات چلی آ رہی ہے. یہاں کون سا خدا کہا؟ کہا اس خدا کو میں اپنی توجہات کا مرکز مانتا ہوں جس نے یہ ستارے بنائے, یہ چاند بنایا, یہ سورج بنایا, یہ کائنات بنائی. گیا خطر استماعات اور بنائی. یہ نہیں کہ پہلے سے تو مٹیریل موجود تھا, اس سے اس نے گھر کے بنا دی. تمہارے پاس پتھر اگر نہ ہو تو تم اپنا خدا بت بنا نہیں سکتے. خطر یہ ہے قرآن, یہ ہے عزیزان من جو دلائل ابراہیمی. اس خدا کو میں خدا مانتا ہوں کہ جو کچھ نہ سے یہ کچھ بنا سکتا ہے. اور یہ خدا کے جو بنے ہوئے بھی اس وقت ہیں اور دوسرے وقت میں ڈوب جاتے ہیں. ذرا مقابلہ کر کے تو دیکھو میرے خدا کا اور ان خداؤں کا. وجہ تو وجہ للذی فطر حنیفاً کے معنی ہوتا ہے ہر طرف سے منہ دور, رخ دور کر, ناک سے جسے کہتے ہیں ادھر ادھر دیکھے بھی نہ انسان. کہا اس کے بعد تو اس کی ضرورت نہیں کہ میں یہ کھڑا ہو کے کہیں دیکھوں تو شاید یہ خدا ہو جائے اور شاید وہ خدا ہو جائے. میں اپنی توجہات کا مرکز اس ذات کو, اس ہستی کو بنا رہا ہوں جس نے اس پوری کائنات کو عدم سے وجود میں لایا, بغیر کسی پہلے سابقہ میٹیریل سے ان کو وجود میں لے آیا. وہ ہے خدا کہلانے کے قابل. سمجھیے یہ ہے وہ چیز. وہ آ جاؤ کام بات ساری دلیل کے نیچے دلائل سے اس پہ پہنچاتا ہے. اور دلیل وہ حجت ہے کہ جس کے خلاف دلیل نہیں دی جا سکتی. کیا دلیل دیں گے جب وہ دیکھیں گے کہ واقعی اس وقت تھا اور ڈوب گیا, غروب ہو گیا؟ کیا دلیل دیں گے جب وہ کہتا تھا کہ آخری بھی تمہارا یہ جو تھا شمس اور سورج وہ بھی طلوع ہوا اور غروب ہو گیا؟ اس کے بعد کیا؟ شمس کے بعد تو وہ تھا ہی نہیں ان کا دیتا. آپ دیکھتے ہیں کہ دلائل قرآن کریم نے بتائے ہیں تین درجے. قد ارسلنا رسلنا بالبینات, نے کہا ہے کہ ہم نے اپنے رسولوں کو بھیجا پہلی چیز دلائل کے ساتھ. دلائل کی روح سے وہ لوگوں کو قائل کرتے تھے, غلط اور صحیح میں امتیاز سکھاتے تھے. والکتاب, پھر اس کے بعد ہم نے جاتا ہے قوانین دیا. دلائل سے قائل کرنے کے بعد قانون آتا ہے. دلائل سے قائل کیے بغیر جو قانون ہوگا وہ دھاندلی ہوگی. قانون وہ ہے جسے قلب و دماغ سے ہی تسلیم کرے. تو پہلی چیز جو آتی ہے انبیاء کرام کا جو مسلک ہے حق کو پیش کرنے کا, دلائل کا مسلک. آپ بغیر دلائل و براہین کے عزیزان من کسی کو قائل کر ہی نہیں سکتے. اور قائل ہونا یعنی دل و دماغ کا رضامند ہونا کسی بات کے اوپر, اسی کو تو ایمان کہتے ہیں. دلائل کے ذریعے سے یہ کچھ ہوتا. آپ یہاں سے بات کر دیجا تو یہ کوئی چھوٹی بات نہیں تھی جو انہوں نے کی. وہ جو گروپ تھے ان کے خلاف تو باپ سے بات شروع کر دی. ستارے تھے جن کی پرستش کرتے تھے, ان دیوتاؤں کے خلاف کس طرح دلائل ابراہیم سے قوم کو انہوں نے لاجواب کر دی. تو چرچا تو ہونا تھا, چرچا ہوا. کہاں تک بات پہنچی؟ बात तो इंतहा तक पहुंचाते हैं ना ये प्रीत, बादशाह सलामत तक। कयामत आ गई ममलकत के अंदर, आपने कुछ सुना भी है, कुछ मालूम भी किया है, हो क्या रहा है? सबसे बड़े पुरोहित का बेटा, पहले तो ये हमारे इन बुतों के खिलाफ ये कुछ किया था, अब ये जो हमारे हजराने फलकी हमारे देवता हैं, वो उनके खिलाफ सब तकलीफ करता फिरता है और वो ऐसी बातें करता है, लाजवाब कर देता है। बुलाइए उसको। अजीबा ने मान बादशाह वो जिसे नमरूद कहा जाता है, वो तो फिरौन था ना, जिसने कहा था कि अना रब्बो को मुलाना, मैं हूं तुम्हारा अन्नदाता। वो भी एक गुस्ती ही रख थी, ये इससे भी आगे जाता है। अलंतरा अल्लाह जी आज जा इब्राहिम नकी रब्बे ही, आज तुमने उस बादशाह की दास्तान पर भी गौर किया जिसने इब्राहिम के साथ ये जितने शुरू की, वही बात जो मैंने अभी की है। एक टुकड़ा है, इसमें चार लफ्ज हैं, पहले उस दलील को ले आऊं तो फिर बताऊंगा ये चार लफ्ज क्या है। इन चार लफ्जों के अंदर तो सारी जान है उस बात की जिसके लिए कुरान ने दोहराया है। इन काला इब्राहिम रब्बे अल्लज़ी यहदी व युमीत, उसने पूछा कि तुम जो इनको खुदा नहीं मानते, जिस खुदा को तुम खुदा मानते हो उसकी खसूसियत क्या है? उसने कहा कि वो खुदा वो है जो जिंदगी देता है, जो मौत देता है, जिंदगी और मौत जिसके इख्तदार के अंदर। ये इंतहा वाली बात थी ना जो कही, कि मैं तो उस खुदा को खुदा कहता हूँ और उसको मनवाता हूँ जो जिंदगी और मौत जिसके हाथ में है। सुनिए अजीजा ने मन काला आना वही वी तो जिंदगी और मौत मेरे हाथ में है, जिस मौत की सजा पाने वाले को चाहूं छोड़ दू, जिसको चाहूं फांसी की तरफ, जिंदगी आना वही। और कुरान अजीजा ने मन अर्जी जानने वाले जानते हैं इन्हीं के माने भी वही होते हैं आना, लेकिन इन्नी तो होता है जहाँ कुछ थोड़ा सा इंतजार होता है कि मैं हम ये जानते हैं, हम ये कहते हैं। देखा ये बादशाह की जुबान है, अना होगी वाउनी, हमारे हाथ में है मौत और जिंदगी अपराध की। अब वो चार दस राय और उसमें कुरान ने अजीजा ने मान जिसे मैं कहा करता हूँ तट कंड के रख देता, सारी बात बयान कर दी, कहा ये नखवत ये तकबुर ये तमर्रुद ये क्यों था उसको, ये किस फिरते भी ये कुछ कहता था, इसलिए कि अन अताहुल्लाहुल मुल्क बादशाहत में हासिल थी, हुकूमत का नशा था ये, किसी दलील की बना पे नहीं कह रहा, हमरे वाकया नहीं बयान कर रहा, सिर्फ एक दलील थी, हुकूमत हमारे हाथ, इक्तदार हमारे हाथ में है। वो कहा इस इक्तदार के नशे में मदहोश इस किस्म की बातें कर। उसवा इब्राहिम देखा, कभी शराबी से गुफ्तगू करने का मौका आपको मिला है? अच्छी भरी मासूम बात उससे कहिए तो अगर कहना कानून कौन कहने वाला है, अब आप उसको अगर दलील की रूह से उसी अंदाज से शुरू करें तो उसको तो फायदा क्यों है? जो नशे में मदहोश है उसको उस लाइन के ऊपर इसका जवाब दिया जा सकता था, लेकिन उस वाई इब्राहिम यहां मकसद मुनाजरा जीतना तो था नहीं, मकसद को उसे लाजवाब करना था। अब वो फौरन उस लाइन को छोड़ते हैं तो जिसके मुतल्लिक वो देखते हैं कि ये क्या कह गया, क्या कहना चाहता है, और हो सकता है अभी साबित करके बता दो कि यहाँ जो सामने खड़ा है उसको तलवार चाहे हुक्म दे मार दे उसको मार दे, तो ये दलील पेश कर देगा, सबूत पेश कर देगा अपने दावे का। इब्राहिम वहां खड़े हुए लगे नशे में बातें कह रहा है, कहा बहुत अच्छा काला इब्राहिम विश्रम से निकल मशरक के साथ देहा निकल मगरब, कहा मेरा खुदा वो है जो सूरज को मशरक से निकालता है, तुम्हारी खुदाई अगर है तो इसको कल मगरब से निकाल के दबाओ जी। वो नजरी दलील थी जिसे वो ये साबित करना कि 79,000 कानून खुदाबंदी से वाबस्ता है, एक नजरी चीज है जो उसे ही समझाई जा सकती है जो दलील वजूद को समझना चाहे। मासूसात में ये बात नहीं आती, मासूसात में उसके हक में बात जाती थी कि वो अभी मरवा देगा। समझेंगे कि इसको मासूस दलील देनी चाहिए, ये नजरी और तालीमी बात नहीं मान सकते। दिमागी ठिकाने नहीं, मदहोश है। कहा बहुत अच्छा था, अगर आपकी बात चाहिए कि इख्तियार इतना बड़ा है तो ये सूरज मशरक से निकलता है, मैं कहता हूँ कि मेरा खुदा उधर से निकालता है, ठीक है। तुम्हारी खुदाई इतनी बड़ी है तो इसको कल जरा मगरब से निकाल के तो बता दीजिए। क्यों जी, है दावा इसका, ठीक हुआ, शत बचते हो आप, आपसे कल तक के लिए अब बोए कल कहने लग गया। इसका तर्जमा ये है, तो ही तर्जमा है ये इस लफ्ज का। दो बेटा 258, क्या बात है अरबी जुबान की, और क्या बात है कुरान की, जो बिल्कुल लग गया है मुझे दो है। लेकिन वल्लाहु ला यहदिल कौम अज़्ज़ालिमीन, सही बात तो वही मानता है जो अकल होश जिसकी ठिकाने पे हो, जिसकी अकल होश ठिकाने ना हो तो सही बात मानता गया जो है अल्लाह जी तो हो गया दनी वाले करने लग गया रेहा होते रहा होते, क्योंकि दिमाग ठिकाने नहीं। उसवा इब्राहिमी देख रहे हैं अभी वाले में, मौलवी साहब होते मुनाजर होते तो जिस बात के ऊपर रात को सुबह कर देते दलीलें दे देते, उसका भी वक्त जाया करते अपना वक्त भी जाया करते, किसी बात पे पहुंचते नहीं। ये है फिरासत इन्होंने कि जब देखा कि ये शख्स मदहोशी की बात को यूं कर रहा है, इस तरफ उसको लाइए कि जिसका जवाब ही और ना सकते हो और बात भी वो हक की हो। ये बात नहीं है कि वो गलत बात बना दे, गलत दलील भी हकीकत है, ठीक है ये बात है निकाल। और बुत परस्ती के खिलाफ अपनी मुहिम जो थी वो शुरू हो। अजीजा ने मैंने अभी अर्ज किया है कि ये वो इस मॉडल के उस हद्दोखाल हैं जो खुद खुदा ने बयान किए हैं, उसमें तो सही तस्वीर सामने आएगी। जब ये मैं खत्म करूंगा फिर मैं ये अर्ज करूंगा कि जब जो ही मॉडल अफसाना नवीसा अफसाना नगारों के हत्ते चढ़ा है तो उन्होंने फिर इसमें किस किस किस्म की रंगानेजियां की हैं और यही मॉडल किस शक्ल में पेश किया हुआ है। हमारी बदनसीबी कि ये खुदा का बताया हुआ मॉडल जो है वो तो मालूम नहीं किन पर्दों के पीछे छुपा हुआ है। अब हमारे सामने इन अंबिया की जिंदगी का जो मॉडल है वो वही है जो इन अफसाना नगारों का तराशीदा है। और मैं अर्ज करूंगा इन सारे वाकयात के मुतल्लिक, लेकिन अभी तो हमें इसी पे इक्तफा इसी तक महदूद रहना चाहिए कि अल्लाह ताला ने ये मॉडल क्या पेश किया। बुत परस्ती, पता नहीं कितने कितने बड़े बुतकदे होंगे, पूरी मनलकत बुतकदा थी, उसमें जो फिर कैपिटल सिटी है, दारुसल्तनत है, दारुसल्तनत में फिर वो बादशाह भी सबसे बड़ा बुतगर और बुत परस्त, तो उसमें तो फिर बहुत बड़े बड़े बुत होंगे, बहुत तादाद में भी होंगे। अब उन्हें दलायल और बुराहीन की रूह से समझाने की कोशिश की जा रही है, जैसे बाप से कहा कि इनकी तो जो हैत मौजूदा शक्ल मौजूदा जो है वो तुम्हारे ही पेशे की रही मिन्नत है, बड़ी उमदा दलील है ये। लेकिन अकीदतमंदी तो दलील को मानने नहीं देंगे, ये भी नशा होता है। अगर तो नशे और नशे में फर्क होता है, हुकूमत का नशा तो शराबी का नशा होता है, ये जो अकीदतमंदी का नशा ही अफ्यून का नशा होता है, जो अकीदतमंदी का नशा ही अफ्यून का नशा होता है। नतीजे के अखबार से तो दोनों ही एक जगह होते हैं, दलील ना वो मानता है ना ये मानता है। नशे के माने ये है कि वो समझने सोचने दलील और हुज्जत का जो स्विच है ऑफ किया जाता है। अब वो दो शक्लें हैं ना, मैंने कहा शराब में भी होता है, उसमें ये होता है कि अनाव ये होगी, अफ्यूम के नशे में वो चिड़िया भी उड़ती है, लोग बड़े बड़े मुर्गियां हो रही हैं आज यहाँ, उसको चिड़िया भी मुर्गी नजर आती है, حقیقت نہ اس کے سامنے ہوتی ہے نہ اس کے سامنے ہوتی ہے. نشوں کی قسمیں ہوتی ہیں, ارادت مندی کا پیشوائیت کا نشہ یہ ہوتا ہے. یہ ان پتھر کی مورتیوں کو خدا بنا دیتے. اب دلائل و براہین کے بعد محسوس شکل میں ان کو بتانا تھا کہ یہ بے بس ہیں. یہ بات تھی جو بتانی تھی کہ یہ بے بس. صبح کے بات نہیں رکھی. یہ شیوا نہیں ہے مومنانہ یا پیغمبرانہ کہ دھوکہ دیا جائے کسی کو. کہا کہ یوں نہیں مانتے ہو نا تم. وَتَاللَّهِ لَأَكِيدَنَّ أَصْنَامَكُمْ بَعْدَ أَن تُوَلُّوا مُدْبِرِينَ. کوئی بات نہیں, تم نہیں مانتے نا, کہہ رہے ہو کہ یہ بڑے صاحب اقتدار ہیں, قوت ہے, جس کے خلاف ہو جائیں یاد رکھو بھسم کر دیتے ہیں, رات منا دیں گے. تم ان کے خلاف گستاخیاں کرتے ہو. کوئی بات نہیں, میں دیکھ لوں گا کہ ان کی کتنی قوت ہے, کتنی طاقت ہے, کس طرح سے یہ مجھے راکھ بناتے ہیں. تم جب یہاں نہیں ہوگے نا, یہاں ہوگے تو پھر تو بات ایسی نہیں ہوگی نا, پھر تو مقابلہ تمہارا اور میرا ہو جائے گا. ایسا وقت جب تم نہ ہو اور یہی ہوں جو تمہارے نزدیک اتنی بڑی قوتوں کے مالک ہیں کہ جن کے دل میں ان کے خلاف گستاخی کا کلمہ آئے اسے بھسم کر دیتے ہیں. یہ ہوں اکیلے اور میں ہوں اکیلا, اور پھر ہم دوسرے طاقت آزما ادھر آتے آ رہے, ہنر آزمائے, تو تیر آزما, ہم تیگڑ آزمائے. اس وقت میں دیکھوں گا ان کی قوت کہاں ہے. یہ بڑی چیز ہے نا کہ جب تم نہ یہاں ہوگے, وہ ہوں تو پھر یہ لڑتے تو یہ ہیں, اور اس کے بعد فتح جو ہوتی ہے وہ ان گٹوں کی ہوتی ہے, خداؤں کی ہوتی ہے. وَتَاللَّهِ لَأَكِيدَنَّ أَصْنَامَكُمْ بَعْدَ أَن تُوَلُّوا مُدْبِرِينَ. اور یہ اعلان کیا ہے, دھوکہ نہیں دیا ہے. فَجَعَلَهُمْ جُزَازًا إِلَّا كَبِيرًا لَهُمْ لَعَلَّهُمْ إِلَيْهِ يَرْجِعُونَ. الفاظ قرآن کے کس طرح نقشہ کھینچتا ہے. وہ گئے کسی میلے میں, دوسری جگہ ہے, اسنان کرنے کے لیے ہردوار پہنچے ہوں گے. پیچھے یہاں کوئی ایسا تھا نہیں. یہ گئے اور یہ جو چھوٹے بت تھے, کسی کا بازو توڑا, کسی کی ٹانگ توڑی, کسی کا سر توڑا, اور جو سب سے بڑا ان کے یہاں کا مہارندم تھا اس کو رہنے دیا اسی طرف, یا جیسے کہا جاتا ہے وہی پیشا جو تھا وہ اس کے ہاتھ میں دے دیا, بہرحال اس کو چھوڑ دیا اسی طرح سے. یہی بات بتا دی کہ یہ ایسا کیوں کیا تھا. ابھی بات آتی الیہ یرجعون. قالوا من فعل هذا بآلهتنا انه لمن الظالمین. اب وہ آئے اور آ کے انہوں نے جب یہ حشر دیکھا وہاں, اگر نشے میں نہ ہوتے تو بات سمجھ میں آ جاتی کہ جن کی بے بسی کا یہ عالم ہے کہ ہم ان کی حفاظت کریں تو یہ محفوظ رہتے ہیں, اور ہم چوکیدار کہیں چلے گئے ہیں کہ کوئی آیا ہے ٹکڑے ٹکڑے انہوں نے اس میں کر کے رکھ دیا ان کو, اور یہ اپنی بھی حفاظت نہیں کر سکے, ہماری حفاظت کیا کریں گے. نشے میں نہ ہوتے تو یہ بات سمجھ میں آ جاتی. لیکن ایک جگہ قرآن نے بتایا ہے, اسی حضرت ابراہیم علیہ السلام کے واقعہ میں, یہ سارا دھندا جو ہوتا ہے یہ سارا روٹی کا ہوتا ہے. اتنا بڑا اقتدار مملکت کے اندر حاصل, چنگی چوکی کھانوں, چوریاں کھانوں, ساری دنیا میں بہترین کھانا جو ہوتا ہے وہ ان کے یہاں جاتا ہے. اور ان کے یہاں تو اس زمانے میں, اب بھی ہمارے یہاں یہ ہے پرانے زمانے کے گاؤں میں, فصل کی سب سے پہلی چیز, پہلا پھل, پہلا دودھ, پہلا, وہ سارا ان کے ہاں آتا ہے. تو یہ بھی تو چیزیں ہیں جس کے لیے انہوں نے محفوظ رکھنا ہوتا ہے ان بتوں اور بت قدوں کو. یہ ان کی معیشت کا ذریعہ ہوتے. دہائی مجا دیتے ہیں پھر, کس نے یہ کر دیا, جس نے یہ کیا ہے بڑا ظالم ہے وہ. قالوا سمعنا فتى يذكرهم يقال له ابراہیم. انہوں نے کہا کہ یہ اس کے لیے کسی سی آئی ڈی کے بٹھانے کی ضرورت ہے. وہ جو باتیں کرتا تھا ایران اس نے کیا تھا کہ یہ میں کچھ کروں گا, وہ ابراہیم ہوں. بڑا انداز ہے قرآن کا, کہنے والا جیسے یہ کہتا نا کہ وہ نوجوان جو یہ کچھ کہا کرتا وہ ابراہیم جو ہے. قرآن نے جیسے کہ بات کی ہے اسی نے یہ کیا ہوگا. اچھا, قالوا فاتوا به على اعين الناس لعلهم يفقهون. قال لا فقر اعين الناس, عوام کے سامنے کھڑا کرو اس کو, یہ ہے سارا راز. عوام کے جذبات کو مشتعل کرنے میں ہی تو ان کی قوت کا راز ہوتا ہے. عوام کے سامنے لاؤ. وہ بھی ابراہیم تھے, انہوں نے بھی یہ نہیں کہا کہ نہیں صاحب یہ تفتیش تنہائی میں ہوگی. انہوں نے کہا ٹھیک ہے, یوں ہی ہونی چاہیے. قالوا أأنت فعلت هذا بآلهتنا يا إبراهيم. قالوا يا إبراهيم تم نے یہ کچھ کیا ہے. اب دیکھیے کس انداز سے وہ لا رہے ہیں. جس نقطے اور مقصد کی طرف لانا مقصود تھا, کس انداز سے لایا جا رہا ہے ان کو. قال بل فعله, کہا اس بات کو تو بعد میں پوچھنا مجھ سے کہ کس نے یہ کیا ہے. کبیرہم ہذا, یہ جو سب سے بڑا ہے یہ تو انٹیکٹ اسی طرح سے بیٹھا ہوا ہے نا. فسألوہم ان کنتم ینتظرون, اس سے ذرا پوچھو نا کہ تیرے سامنے یہ سب کچھ ہوا ہے کس نے کیا ہے, سب سے بڑی شہادت تمہیں مل جائے مجھ سے یا کسی اور سے, یہ تو بعد میں پوچھنا. اب ہوا نا کہ اسے کیوں چھوڑ دیا سب کی طرف علیہ یرجعون, تاکہ اس کی طرف ریفر کر دیا جائے معاملے کو. یہ سامنے بیٹھا کہتا کس قدر صحیح منطق ہے یہ صاحب, کہ بابا ان کے متعلق جو تمہارا ایمان ہے کہ یہ دلوں میں چھپی ہوئی باتوں کو بھی جانتے ہیں, راز بتا دیتے ہیں آسمانوں کے, آنے والے واقعات کی پیشگوئیاں کر دیتے ہیں, ان کا تو علم بصیرت اس قدر ہے تمہارے نزدیک, تو اس کے سامنے یہ سارا واقعہ ہوا ہے, تو یہ جو تم اس قدر کھانگ رہے ہو, اونو پوچھو تو اونو پوچھو تو اونو پوچھو تو اونو پوچھو کارے واسطے کر دیتا ہے. یہ جو بیٹھا ہے سامنے اس سے کیوں نہ پوچھو. ان کانوں جانتے ہیں اگر یہ بولا کرتے ہیں تو ذرا پوچھو تو تم نے بھاگ بٹھا رکھی ہے باہر کے. آج مہاراج دیوتا نے ہم سے یہ کہا ہے, آج دیو جی نے یہ کچھ کہا ہے, تو کہتے ہو نا روز ان لوگوں سے انہوں نے یہ کہا انہوں نے یہ کہا, کہ اگر واقعی یہ کہتے ہیں تو پھر آج تو بات وقت ہے ایسا کہ ان سے پوچھو یہ بتائیں, خود بتائیں بات صاف ہو جائے گی کہ کس نے ایسا کیا ہے. فرجعوا الى انفسهم فقالوا انکم انتم الظالمون, اس سے ہٹ کے آپس میں کہنے لگے یار غلطے ٹھیک ہے, سے ہٹ کے الگ آپس میں کہنے لگے کہ بات تو یہ ٹھیک کہتا ہے اور ہماری جو ماری گئی مت تو ہم نے لوگوں کو اکٹھا کر لیا, اس کے سامنے مقدمہ پیش کر دیا. ستیہ ناس تمہارا, ایک دوسرے سے کہتا ہوگا نا تو تم ہی کیا تھی, میں تو نہیں تھی کیوں اس کے پاس کرے. سننا نوکیسو آلار رو سے ہم یوں سرمگون ہو کے بیٹھ گئے, عجیب مخمص میں پھنس, اور کہا ابراہیم نے کہا ہوگا کہ بھائی بات کیوں نہیں آگے آپ چلا کے, تفتیش ہو رہی ہے مقدمے کی, بات میں نے کہی ہے آگے چلاؤ. کہا لقد علمت ما هؤلاء ينطقون, ابراہیم تمہیں تو پتا ہے کہ یہ بولا نہیں کرتے, ابراہیم تمہیں تو پتا ہے, اس لیے بھی کہ تم تو اجنبی نہیں ہو, تم تو اس گھر کے بیٹے ہو جہاں یہ بنائے جاتے ہیں گھڑے جاتے ہیں, تو تمہارے تو سامنے یہ تعلقات بنتے ہیں. کیا بات ابراہیم تمہیں تو پتا ہے نا یہ بولا نہیں کرتے. انہوں نے کہا کہ مجھے تو پتا ہے, جنہیں تم دھوکہ دیتے ہو نا بولا کرتے ہو, میں تو ان کی خاطر یہ بات کہہ رہا ہوں, ذرا سمجھاؤ نا ان کو کہ بولا کرتے ہیں, مجھے بھی پتا ہے. اور کہا کہ تمہیں بھی پتا ہے کہ یہ بولا نہیں کرتے, یہ جو ان کو تم نے اکٹھا کیا بات تو ان تک پہنچانے کی ہے کہ یہ بولا نہیں کرتے. سوچی عزیزہ نے من کیسا عجیب طریق تھا یہ اس مقام پہ لانے کے لیے کہ یہ کن کی پرستش کرتے ہیں, اور عوام کو بتانے کے لیے کہ یہ لوگ तुमसे किन की प्रस्तुत करवाते हैं। और वहां फिर उनसे काला अफता बदूना मिन दूनिल्लाह मा ला यनफा हुकुम शैउन वला युदुरुकुम। आप बताओ तो सही कि तुम्हें नफा नुकसान पहुंचाना तो एक तरफ जो अपनी हिफाजत भी नहीं कर सकते, फिर उनकी कैफियत यह है कि उनके सामने एक वाकया होता है वो बता नहीं सकता कि ये किसने ये किया, वो तुम्हारा सत्यानाश इनको अपना खुदा बनाए हुए हो। इनसे तो आम इंसान ज्यादा अफजल है कि वो कम अज कम छोटे दर्जे भी सही हाथ से ही सही अपनी हिफाजत तो कर सकता है, बता तो सकता है कि मेरे साथ किसने किया। तुमने का हर फर्द वो अदना से अदना क्यों ना हो, इस बड़े से बड़े देवता से अफजल है। क्या हो गया तुम्हें तो इसके सामने तुम झुकते? ये है अंदाज उसवा इब्राहिमी, बात समझाने का अंदाज। उफ़िल्ला तुम वाले मा ताबदूना मिन दूनिल्लाह अफला ताबदून। कहा इस नशे से निकलो, अक्ल फिक्र की दुनिया में आओ। जो कुछ मैं कह रहा हूं मैं तुमसे जबरदस्ती नहीं मनवाना चाहता, मैं तुम्हारी अक्ल फिक्र को अपील करता हूं कि जरा औरों के दर्द में सोचो तो सही जो मैं कह रहा हूं। है तो जवाब तुम्हारे पास इसका? जी आवाम के सामने ये बात है, जिन्हें पता है खुदाई हाथों से निकले जा रही, इसका जवाब क्या? जवाब तो कोई नहीं, रद्द अमल क्या है? वही जो हर दौर में होता है इनकी तरफ, क्या रद्द अमल है? आलू हर्रे क्यों हो, आवाम से कहा उठो, जला दो इसको, भजन कर दो, तबाह कर दो, तुम्हारे देवताओं के हक में जो गुस्ताखी के अल्फाज बोल रहा है इसने ये सब कुछ किया है जो कुछ के साथ कहा, उठो हो, यही जवाब होता है। हाजिर है, मुर्तद है, आवाम के सुपुर्द कर दो। और एक टुकड़ा कुरान ने कहा सारी बात कह गया, इनका लफ्ज होता है ना ये उठो इसे पकड़ो आग में जला दो भस्म कर दो तबाह कर दो और इस तरह अपने देवताओं का बोल बाला करो। कुरान कहता है वंशरु आलिहतकुम इन कुंतुम फालिहीन, यानी वो देवता जो अपनी हिफाजत नहीं कर सकते थे तुम इसको आग में डाल के उनका बोल बाला करो। फिर मुझे वो अपना बोल बाला कराने के लिए तुम्हारी इस कुवत के फौत आ जाए, उन्हीं के कौन हैं ये सारे ये कहते हैं बोल बाला करो उनका। मामला यहां तक आप मैं कुरान के मुख्तलिफ मकाम में जो तफासिल दी ना, मैंने अर्ज किया ना एक एक आयत नहीं लाता, बेशुमार आयात में ये चीज है। अगर ज्यादा तफसील चाहते हैं तो मैं अर्ज करूं मेरी किताब जो है ना जी एन, उसमें ये सारे अंबिया कराम के वाकयात हैं, ये भी चीजें हैं, तो उसमें तो ये तफसील है हर मकाम की आयतें। यहां मैं एक एक मकाम आपके सामने ला रहा हूं, बात इसी से सारी वाजिया हो जाती है, यहां तक मामला पहुंच जाता है। कुरान करीम बताता है कि फिर अंबिया कराम के प्रोग्राम में एक और बात आती है, ये मैंने शायद रेफरेंस नहीं दिया, 21:67 और उससे अगली आया 21:67 तक, ये हर्रे क्यू हो वाली बात जो की थी, उठो जलाओ भस्म करो। नहीं, एक बात वही है इसकी सही बात तुम्हें दिया, उन्होंने भड़काया उनके जज्बात, आतिश इंतकाम तू छोला गारियां उनकी जो थी रेस की उन्होंने यहां तक भड़काया उनको। कुलना या नारो तूनी बर्दन व सलामन अला इब्राहिम, यहां के अल्फाज से मैं आगे चल कर जब अर्ज करूंगा ना कि रवायात में जो किस्से कैसे बयान हुए हैं तो वहां ये कहूंगा कि ये इनके मुतल्लिक क्या कहा जा रहा है। कुरान ने इतना ही कहा कि उन्होंने उनकी आतिश इंतकाम को भड़काया, हमने ऐसा तरीका किया कि उससे वो ठंडी हो गई। अभी अर्ज करता हूं कि वो क्या चीज थी जो की गई थी कि वो आग ठंडी हो गई, सलामती की हुई, इब्राहिम का कुछ नहीं बिगड़ा उससे, ارادو بہی قیدن فجعلنا ہم الاکثرین. یہ ایک نص ہے جس میں بات ساری آ گئی کہ یہ سچ مچ کے علاؤ نہیں وہاں بہکائے گئے تھے, لکڑیاں نہیں جلائی گئی تھی, اس میں ابراہیم کو ڈالا نہیں دیا تھا, جیسا وہ آگے ہے کہ وہ پھر وہ آگ پھول نہیں بن گئی تھی, اس میں سے ابراہیم ایسے نہیں نکلے تھے. ارادو بہی کئی دن پہلے تو ارادو, تو انہوں نے ایک پلان کیا. قید کہتے ہیں خفیہ پلاننگ کو, اور وہ بھی ارادو ہے, یعنی ایکچولی وہ ایکچولی نہیں انہوں نے ابھی ایگزیکیوٹ کیا تھا, اس کو عملا نہیں وہ سامنے لائے تھے, انہوں نے پلان کا ارادہ کیا تھا صرف. اور ہم نے فجعلنا ہم الاقصرین, ہم نے وہ ان کا ارادہ نہیں تھی ابھی وہ پلاننگ کی بات, تو ہم نے وہیں سے اس معاملے کو ختم کر دیا. محفوظ نکال کے لے گئے ابراہیم کو ہم, اور یہ کیا نکالنا ہوتا ہے, یہ ہوتا ہے ہجرت کا مقام. چنانچہ یہ ہے وہ مقام ہجرت, ہر نبی کے پروگرام میں عام طور پر یہ مقام آتا ہے. یہ ہجرت جو ہے یہ فرار نہیں ہوتا, جان بچا کے بھاگنے کا نام نہیں ہوتا. نبی کا پروگرام یہ ہوتا ہے کہ وہ ایک خطہ زمین میں خدا کا نظام قائم کرے. وہ جہاں پیدا ہوتا ہے سب سے پہلے وہاں کی جو قوم اس کی مخاطب ہوتی ہے, اور اس کی کوشش ہوتی ہے کہ وہ وہیں یہ نظام قائم ہو جائے. پہلی کوشش وہی ہوتی ہے, ہونی چاہیے نیچرل ہے, وہ کوشش کرتا رہتا ہے. جب وہ یہ دیکھتا ہے کہ جہاں اب کوئی امید نہیں اس کی, تو وہ اپنی باقی عمر اور باقی اپنی کوششیں یہ جانتے ہوئے کہ یہاں اس کی امید نہیں ہے, خامخواہ کے لیے ضائع نہیں کرتا. پھر اس کے سامنے تو ایک مقصد ہوتا ہے, اس قرائے ارض کے کسی خطے میں نظام خدا بندی قائم کرنا, یہ چیز کو اسی خطے کے اندر کرنا ہے. وطن کی زنجیریں اتنی محکم نہیں ہوتی جو اس کے پاؤں میں پڑ جائے, کہ وہ جانتا ہے کہ یہاں نہیں ہو سکتا, اس کے باوجود وہی بیٹھا رہتا ہے. وطن اس کے نزدیک کوئی شے نہیں, اس کی حیثیت اتنی ہے کہ وہاں پیدا ہوتا ہے, تعلقات ہوتے ہیں. یہ چاہتا یہ ہے کہ یہیں یہ چیز ہو جائے تو اچھا, لیکن جب وہ اس نتیجے پہ پہنچ جاتا ہے کہ یہاں اس کا امکان نہیں ہے, تو پھر وہ باقی عمر اور باقی وقت وہاں بیٹھ کے ضائع نہیں کرتا. مقصد تو اس کا کسی جگہ خدا کے نظام کو قائم کرنا ہوتا ہے, یہ نہیں ہے جہاں امکان ہے وہ وہاں چلا جاتا. نبی ایسے وقت پر اس مقام کی طرف چلا جاتا ہے جہاں اس مقصد کے حصول کے امکانات زیادہ روشن ہوتے ہیں, اسے ہجرت کہا جاتا ہے. کتنے حسین لفظ ہیں جن میں نبی کے اس ارادے یا اس عمل یا اس اقدام کو بیان کیا گیا ہے. قرآن عزیزان من, دو لفظوں میں وہ ساری بات کیا جاتا ہے جو ہم صفوں میں بھی بیان نہیں کر سکتے. یہ 37 سورت کا نمبر, بات وہی آ گئی. قال ابن لہ بنیانا فالقوه فی الحمیم, وہی انہوں نے ارادے کیے کہ پکڑ دو اس کو, جلا دو, ختم کر دو, آراف کر دو اس کو. فارادوا به قیدا فجعلناهم الاسفلین, وہی انہوں نے ایک خفیہ سازش کا ارادہ کیا اور ہم نے ان کے اس ارادے کو ہی پست کر دیا کہ وہ عمل میں آنے ہی نہ پائے. کس طرح سے وہ پست ہوا؟ ابراہیم نے کہا, وہی میں نے کہا نا حضرت, سنیے کیا الفاظ ہیں. ابراہیم نے کہا کالا انی ذاہب الی ربی, کہا کہ میں اس مدہوش نگری کو چھوڑ کے میں جا رہا ہوں اپنے رب کی طرف. دوسری جگہ انی مہاجرون الی ربی بھی ہے, دو ہی نمبر ذاہب الی ربی, تو رب تو ہر جگہ موجود ہے. وہ یہ تھوڑا ہے کہ وہ کوئی خاص مقام تھا, خاص ملک تھا, خاص جگہ تھی جہاں وہ بیٹھا ہوا تھا. वो तो हमारे जहन के महदूद नक्शे हैं जो उसको हर दवार कहते हैं, तहरी का दवार वो है, उसका तो दवार कोई नहीं होता ना, वो तो हर जगह होता है। तो ये क्या कहा कि मैं जा रहा हूँ इला रब, अपने रब की तरफ, मैं उस मकाम में जा रहा हूँ, उस मकाम की तरफ जा रहा हूँ कि जहाँ मेरे खुदा के निजाम रबूबियत के कायम होने के इम्कान ज्यादा है, मैं उधर जा रहा हूँ, वहां जा रहा हूँ जहाँ जो निजाम कायम होगा सारी दुनिया देखेगी कि हाँ रब का निजाम इसे कहते हैं। यहाँ रब मशहूर शक्ल में सामने नहीं आएंगे, वहां उस रब का निजाम महसूस और मशहूर शक्ल में सामने आ जाएगा। मैं जा रहा हूँ उस तरफ, काला इन्नी ज़ाहिबुन इला रब्बी, अभी तो मैं नहीं कह सकता कि वहां जाके मेरा प्रोग्राम क्या होगा, क्या बात है, बस लोग मुझे नजर आता है कि यहाँ के मुकाबले में वहां इम्कान ज्यादा है। सजादीन, मुझे उम्मीद ये है कि वहां मेरा खुदा मुझे ऐसे रास्ते दिखा देगा जिनकी बिना पे ये प्रोग्राम तकबील तक पहुंच जाएगा, रास्ते वहां जाके दिखाए जाएंगे, अभी नहीं मैं ये कह सकता। इस तरह से वो इस मुकाम को, इस अपने वतन को, कबीले को, इनको छोड़ के और यहां से चले गए, इसे हिजरत कहा जाता है। ये करीब करीब हर नबी के प्रोग्राम में ये चीज आती थी। इकबाल ने चंद शेर में हिजरत का जो मफहूम है उसे वाज़ह किया है कि हिजरत आईने हयात मुस्लिम। पहली चीज तो ये है कि हिजरत का एक पहलू तो ये है कि अपना वतन, अपना घर बार, इसको छोड़ना, हिजरा के माने या तर्क कर देना, छोड़ देना, कता ताल्लुक कर देना। वो कहा कि ये किसी खास नबी का मकाम नहीं, उसका मतलब नहीं, आईने हयात मुस्लिम, जिसकी जिंदगी का भी मकसद ये हो कि हमने कहीं खुदा का निजाम कायम करना है, तो अब वो पांव तोड़कर उस मकाम में बैठ नहीं जाएगा कि जहां वो पैदा हुआ है, जहां उसका वतन है। वो देखेगा कि ये है कि कहां इसके लिए ज्यादा इम्कान आते। तो ये जो वतनियत है ना, ये जो उन्होंने कहा है कि आज तो वतन सबसे बड़ा बुत है ना दुनिया में, वतनियत कोई शय नहीं होती, इस एतबार से तो होती है कि जहां पैदा हुआ है वहां हिफाजत से रहना चाहिए, महफूज रहना चाहिए, वहां भी हमें अपना ये प्रोग्राम जो है इसको आम करना चाहिए इस हद तक। लेकिन अगर ये देखा जाए कि यहाँ इसके इम्कान नहीं है, तो फिर इसलिए कि ये मेरा वतन है, ये घर बार आके ठीक है, नहीं है तो कोई बात नहीं, यहाँ बैठे अल्लाह अल्लाह करते रहेंगे, ये मुस्लिम की हयात का आइन नहीं है। उसका आइन ये है कि फिर जहां वो देखे कि ये ज्यादा इम्कान है इसका, वहां इसको काम कर। मकसद तो इस वतनियत से नहीं था, मकसद तो किसी खत्ता जमीन से था जहां ये निजाम कायम हो सके। हिजरत आईने हयात मुस्लिम, ईज़े असबाब सबात मुस्लिम, असबाब सबात मुस्लिम, असल चीज तो ये एस्टेब्लिश करना, ये तर्जमा है इसका, इस आईन को एस्टेब्लिश करना है ना, उस एस्टेब्लिश करने के लिए जो मुख्तलिफ असबाब और ज़राए चाहिए उसमें से ये एक जरिया होता है, असबाब सबात मुस्लिम। और क्या शेर है अगला, मानिए वो अब तुनत आदि रामस, कहा जरा सोचो तो सही, नखलस्तान में एक चश्मा होता है, थोड़ा सा पानी वहां होता है, कहीं कोई जैसे हमारे यहाँ गांव के बाहर जहाँ कोई पानी ज्यादा ना हो, कोई थोड़ी सी झील को उसको दूर नहीं कहते हैं, आप कहने ने पंजाबी जी छप्पड़ कहने ने साढ़े तलाह कह लो, किसी थोड़ा सा इतना जहाँ पानी होता है, सीधी सी बात है। नखलस्तानों में आमतौर पर सहराओं में कोई जगह होती है जहाँ पानी होता है, तो कह रहा है कि अगर वहां तो मवेशी होते हैं, पानी पीते हैं, वहां रहते हैं, अगर उस चश्मे में पानी खत्म हो जाए तो कहा कि वो फिर मवेशी वहीं उसके किनारे बैठे रहते हैं कि नहीं जी हम जा तो सकते नहीं, ये तो हमारा वतन है। कहा वो वतन नहीं, सबात का एक जरिया था, जब तक वो जरिया यहां था वो वहां से, वो जरिया यहां खत्म हो गया है तो जहां पानी है वो वहां चले जाएंगे। कहा इसे आप फरार तो नहीं कहते ना, सुनिए क्या भी मानिए हूँ अब तुनक आप भी रामस्त माने इसको ये है कि जहाँ पानी खत्म हो जाए वहां से दूसरी जगह चला जाए जहाँ पानी है। तरके शब्दम बहरे तस्वीर यामस्त ये तो शब्दम को छोड़ते हैं समुन्द्र की तस्वीर करने के लिए। तरके शब्दम बहरे तस्वीर यामस्त बात ही सस्ती अजीजा ने क्या तस्वीरें थी उसकी सारी दुनिया में हमारे यहाँ हिजरत के माने ये वो अंग्रेजी में फ्लाइट इसका तर्जमा किया जाता फरार भाग गए यहाँ से जान बचा के कहते हैं ये जान बचा के भागना नहीं पर के शबनम बहरे तस्वीरे जामस हाँ हाँ अब यहाँ से वो जाए अब वो मकाम आया जो मैंने अर्ज किया। ये छोड़ना सिर्फ वतन का छोड़ना नहीं है सारे अलायक का छोड़ना अजीज रिश्तेदारों का छोड़ना कौम का छोड़ना कबीले का छोड़ना अपने जितने भी ममताज हैं उनका छोड़ना हर चीज का छोड़ना और ऐलान करके ये कहना है अब देखिए ये मकाम आया है जहाँ कहा है कद कानत लकुम उस्वतुन हसनतुन फी इब्राहीम वल्लज़ीन माहू और इब्राहिम और उनके साथियों की जिंदगी में तुम्हारे लिए उस्वाए हसना है। आम जिंदगी तो ये है ना कि जिस किस्म के अजीज रिश्तेदार अल्लुकदार शहरी कबीला बरादरी ठीक है उनके साथ पना बना के रखते वो ठीक है भाई मूसा जो बदीने के ईसा बदीने के इस किस्म की चीजें जो है बनाई हुई है हम लोगों आज नहीं इब्राहिम और उनके साथी जो गए थे उनकी जिंदगी में तुम्हारे लिए उस्वाए हसना है क्या मुकाम है जहां कहा गया इस कालू ले कौन हिम जब उन्होंने ऐलान किया और अपनी कौम से कहा कि इन्ना बुरा आओ मिन तुम व मिन माता बदूना मिन दू निंदा तुम और जिनकी तुम मबूदियत अख्तियार किए हुए खुदा को छोड़ के हम इन सब से बेजार हैं तुमसे भी बेजार हैं तुम्हारे मबूदों से भी बेजार हैं ऐलान किया था। ये है उसवा कि जिस चीज को वो बातन समझा है उसके खिलाफ पूरे पूरे जोर शोर से ऐलान किया है और उनसे कहा है कि तुम्हारे साथ हमारा कोई ताल्लुक बाकी नहीं रह सकता सफर ना देखू तुम्हारे और हमारे दरमियान इसी तरह से हद है इसी तरह से ताल्लुकात के इनकता की सूरत है जैसे कुफर और ईमान के अंदर इनकता होता है हम इनकार करते हैं तुम्हारे कोई ताल्लुक तुम्हारे साथ नहीं है बदा बैनना वबैना कुमुल अदावत वल बगदाव अबदन याद रखो तुम में और हम में बगावत दोस्त दुश्मनी ला ताल्लुकी अबदी तौर पर जाहिर हो ये कायम रहेगी अबदन हमेशा के लिए सुनिए उस वाय अबदन कह के कहा हत्ता तो मैं नू बिल्लाहे वादा हूँ नहीं भाई तुम भी अगर उस खुदा को मानने लगे तो फिर हम तुम्हें गले से लगा लेंगे ये है उसवा जब तुम हक के खिलाफ हो इलानिया खिलाफ हो सब कुछ मैंने करके देखा दलायल इब्राहिम से मशहूर शहादतों से तुम्हें कायल करने की कोशिश की तुम नहीं माने बल्कि उल्टे हमारे जान के लागू हो गए यहाँ तक पहुंच गए तो ठीक है हमें भला उनसे काम क्या है जो तुझसे नाश ना रहे अब तुम्हारे हमारे साथ कोई ताल्लुक नहीं मुनकते हो गए तमाम ताल्लुकात और वहां अबदन कहा है अब अबदन से तो ये हो सकता था ना कि हमेशा हमेशा के लिए ये कह गया यानी कितनी बड़ी चीज है इंसान के अंदर जो तगैयर वाकया होने का इम्कान है उससे इनकार नहीं किया वो उम्मीद बाकी रखी है कि बहरहाल तुम इंसान हो आज नहीं मान रहे आज तुम्हारे जहन की ये कैफियत है मैं मायूस नहीं हमेशा के लिए तुमसे हो सकता है कि कल तो वो वक्त आ जाए कि तुम भी ये हकीकत इस हकीकत को तस्लीम कर लो तो उस वक्त ये जहन में न समझ लेना कि हम तो कह गए हैं कि तुम्हारे और हमारे ताल्लुकात हमेशा के लिए मुनकते हो गए तो इसलिए इस हकीकत को तस्लीम करने के बाद भी यही सूरत रहेगी कहा नहीं हत्ता तो बिल्लाह तुम भी खुद आपको अगर मान लोगे इसी तरह से तो तुम हमारे अपने हो जाओगे अब अपने और बेगाने का मेयार ये हो गया अजीजा ने मान बाप भी अगर उस पर नहीं आता है तो उससे कता ताल्लुक فلسطین کا چرواہا اگر اسے مانتا ہے تو اس کے ساتھ تعلقات وابستہ. اور یہی تو دو قومی نظریہ. یہ جو اعلان ہے یہ معیار ہے قومیت کا, معیار ہے بیگانگی کا اور بیگانگی کا, اپنوں کا اور بیگانوں کا, ہم میں سے کون ہے اور ہم میں سے کون نہیں ہے. باپ میں بھی اگر اشتراک نہیں ہے اس نظریے کا, باپ دوسری قوم کا فرد. نئی جگہ جا رہے ہیں وہاں جن کے ساتھ نہ خون کا تعلق, نہ وطن کا تعلق, نہ رشتہ داری کا تعلق, نہ زبان کا تعلق, پوچھ تعلق پہلے سے نہیں ہے. تعلق وہ جو تھا نا کہ میں جا رہا ہوں وہاں تو نظر آتا ہے کہ وہاں امکان تھا, وہاں تھے لوگ ایسے جو اس حقیقت کو مانتے تھے. اس حقیقت کو ماننے والے ہر بات میں ان سے مختلف, لیکن اس بات میں اشتراک تو وہ اپنے. یہ جو ہر بات میں اپنے تھے اس بات میں اختلاف تو یہ بیگانے. اور یہی تو دو قومی نظریہ. یہ تھی جس کی ابتدا یہاں ہوئی ہے. اور یہاں کہا گیا ہے کہ تمہارے لیے ابراہیم اور ان کے ساتھیوں میں اسوہ حسنہ ہے. ان مقامات سے گزرنے کے بعد یہ اعلان کہ اپنے اور بیگانے کا معیار یہ ہوتا ہے, قومیت کی تشکیل کا مدار اس کے اوپر ہے. یہ ہے جہاں تک ہم پہنچے. اب یہاں سے حضرت ابراہیم علیہ السلام کہا ہے اپنے چند ساتھیوں کے ساتھ لے کے جو بھی تھے یہاں سے چلے گئے, یہی فلسطین کے میدانوں کے اندر آ گئے. اور وہاں پھر ایک نئی منزل شروع ہوتی ہے ان کی زندگی کی. فقد آتینا آل ابراہیم الکتاب والحکمت وآتیناہم ملکاً عظیماً. چار بتا چل جائیں فور اوور فائیو ٹو. وہاں نبوت تو تھی, ضابطۂ قوانین دیا, حکمت دی, دلائل دی, برہان, اور پھر ان کو بہت بڑی مملکت دی. یہ ہے وہ چیز, وہ جو سواد ہے مسلم کا. اس کے لیے اپنی آزاد مملکت کا ہونا ناگزیر ہے. یہ ہے اسوہ ابراہیم. جہاں پیدا ہوا ہے پوری کوشش کر, وہاں ناکامی ہے, امکانات نہیں ہے آئے گئے اندر کے لیے, تو وطن کی چار دیواریاں اس کے لیے محبت یا قید خانہ نہ بن جائیں. وہاں چلا جائے جہاں امکانات زیادہ روشن ہیں. اور وہاں جائے تو آپ دیکھیے گا کہ پھر کتنا فرق ہو گیا. یہاں اس قسم کے باطل پرستوں کے معصوم اور محتاج ہو کے رہنا تھا, وہاں گئے ہیں تو خدا کی کتاب, خدا کی حکمت. اور آتیناہم ملکاً عظیماً. کہتے ہیں نا کہ صاحب نبوت جو ہے وہ تو ایک بس وہ تعلیم سی ہوتی ہے, بعض و نصیحت والی بات. اس کے لیے ضروری نہیں ہے کہ مملکت بھی اپنی ہونی چاہیے. کہ ابراہیم علیہ السلام کا جو اسوہ بتایا گیا ہے, اسوہ کی تو ایک شک یہ ہے کہ ان کے پاس اپنی ملک, اپنی مملکت ہونی چاہیے. جب اسلام کا تمکن ہوتا ہے یہ بھی اسوہ ابراہیم کے اندر ہے سر. اب ہم اس مقام پہ پہنچے جہاں زندگی کی ان کی نئی منزل شروع ہو گئی. دوسرے مملکت میں آ گئے, دین کا تمکن وہاں ہوا, ایک مملکت عظیم مل گئی, کتاب ملی, حکمت ملی, اس کے بعد بیٹے ملے, اولاد ملی. اگلی زندگی جو ہے اسے ہم آئندہ دست پہ اٹھا رکھتے ہیں. یہ ابھی تکمیل نہیں ہوئی ہے اس زندگی پوری کی جو ہمارے لیے اسوہ حسنہ قرآن نے قرار دیا ہے. اگلا دور پھر ہم دیکھیں گے کہ وہ کیا آتا ہے اور اس میں کن کن منازل میں سے گزرتے ہیں حضرت ابراہیم علیہ السلام. اور اس کے بعد کہا جاتا ہے کہ وقت کا سدو مقام ابراہیم, مقام ابراہیمی کو اپنے لیے تم وہ منزل و نصب العین بناؤ. تو وہ جو حصہ آئے گا اگلی منزل کا, اس کے بعد تکمیل اس کی ہو جائے گی. ربنا تقبل منا انک انت السمیع العلیم.